रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। देशभर 2,18,639 जनामा कोरोना संक्रमण पुष्टि भए पनि 24,009 जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। केही मतभेद र समस्या भए पनि पार्टीमा विभाजनको अवस्था नआउने सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमद्वारा स्पष्ट। पाँचथर जिल्लामा एकै दिन 3,000 घरमा विद्युतीकरणको शुभारम्भ। कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको सप्तरीको कञ्चनरूप नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालय आजदेखि सञ्चालन हुँदै। र कोरोना संक्रमितको संख्या बढ़दै गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा कर्फ्यू आदेश जारी। अब समाचार विस्तारमा। कोरोना भाइरस संक्रमणबाट हिजो थप 2,323 जना मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुने कुल संख्या 1,93,325 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 88.4% रहेको छ। त्यस्तै हिजो थप 1,674 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 8,144 नमूनाको रियल टाइम पीसीआर परीक्षण गर्दा 1,013 जना पुरूष तथा 661 जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हिजो काठमाडौँ उपत्यकामा 512 जना पुरूष र 387 जना महिला गरी जम्मा 899 जना संक्रमित थपिएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुने कुल संख्या 2,18,639 पुगेको छ। देशभर 24,009 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित मध्ये 17,206 जना होम आइसोलेसन तथा बाँकी 6,803 जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण हिजो थप 7 जनाको मृत्यु भएसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउने संख्या 1,305 पुगेको मन्त्रालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा हिजो आयोजित भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो। उहाँले मुलुक समृद्धिको मार्गमा अघि बढ़ेको र सरकारले घोषणा पत्र अनुसार काम गर्नुपर्ने समेत बताउनुभयो। पछिल्लो समयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मतभेद बढ़ेको देखिएपछि पार्टी विभाजनतिर जाने चर्चा भइरहेका बेला उपाध्यक्ष गौतमले कुनै पनि हालतमा पार्टी विभाजन नहुने स्पष्ट पार्नुभएको हो। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हाले कोरोना महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कोविड 19 जस्तो महामारी र जोखिममा प्रभावकारी संचारका लागि सांसदहरूको भूमिका विषयक अन्तर्क्रियामा उहाँले कोरोना नियन्त्रणका लागि स्वास्थ्य कर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने बताउनुभयो। अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताउनुभयो। कोरोनाको उपचार नभएकाले यसको नियन्त्रणका लागि सरकार र स्वास्थ्यकर्मीसँगै सांसद, स्थानीय जनप्रतिनिधि र जनताको भूमिका जरूरी हुने बताउनुभयो। उहाँले संघ प्रदेश स्तरीय अस्पतालको स्तरोन्नति र सबै स्थानीय तहमा अस्पताल निर्माणको काम अगाडि बढ़ाइएको जानकारी दिनुभयो। कार्यक्रममा विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विज्ञ डाक्टर विनोद प्रसाद गुप्ताले कोविड 19 पछिको विज्ञानबारे सांसदहरूबीच प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाको वर्तमान अवस्था र सरकारले गरिरहेको तयारी बारे जानकारी गराउनु भएको थियो। वरिष्ठ चिकित्सक ध्रुव मुडवरीको कोविड 19 संक्रमणबाट निधन भएको छ। पीसीआर पोजिटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका 77 वर्षीय डाक्टर मुडवरीलाई श्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चाभैल स्थित ओम अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचारका क्रममा हिजो उहाँको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिनुभयो। डाक्टर मुडवरीले राजविराज, भैरहव, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै 25 वर्ष सेवा पुर्याउनु भएको थियो। उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ। स्वर्गीय मुडभरीको हिजै पशुपतिमा अन्त्येष्टि गरिएको छ। कोरोना महामारीका कारण बन्द रहेका सप्तरीको कञ्चनपुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि खुल्ने भएका छन्। विद्यार्थीलाई भौतिक रूपमै कक्षा कोठामा शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने गरी विद्यालयहरू खुलाइने भएको नगरपालिकाका प्रमुख वसन्त कुमार मिश्रले जानकारी दिनुभयो। यता गोर्खा नगरपालिकाले नगर क्षेत्रभित्र कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै मंगिर 15 गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले नगर क्षेत्रभित्र समुदाय स्तर तथा शिक्षकमा पनि कोरोना संक्रमण देखिएकाले थप संक्रमण हुन नदिन सबै निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न अनि स्कूलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले योग, आयुर्वेद र प्राकृतिक चिकित्साप्रति आकर्षण बढ्दै गएको बताउनु भएको छ। पतञ्जली योग समिति नेपालको अनलाइन योग चौतारी कार्यक्रममा हिजो मन्त्री गुरूङले अस्वस्थ व्यक्तिले समाजमा योगदान गर्न नसक्ने भएकाले शारीरिक र मानसिक रूपले स्वस्थ रहनका लागि योग आवश्यक रहेको बताउनुभयो। मन्त्री गुरूङले हाम्रा पुर्खा र अग्रजहरूले अवलम्बन गरेको ज्ञान र विधिहरू महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै त्यसको वैज्ञानिक प्रयोगमा जोड़ दिनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले योगको महत्वलाई मुलुकको दूर दराजसम्म पुर्याउन सरकारले आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभयो। पतञ्जली योग समिति नेपालका प्रमुख लवदेव मिश्रले तनावका कारण शारीरिक एवं मानसिक समस्या हुने भएकाले समग्र तनावको व्यवस्थापनका लागि योग आवश्यक रहेको बताउनुभयो। योग चौतारीका संयोजक लवराज भट्टले कोरोना भाइरसका कारण सामूहिक रूपमा योग अभ्यास सम्भव नभएकाले प्रविधिको माध्यमबाट पतञ्जली योग समिति नेपालले योगलाई जनस्तरसम्म पुर्याउने कार्य गरिरहेको बताउनुभयो। कोरोना महामारीका कारण रोजगारी गुमाउनेहरूका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्वरोजगार विकास कार्यक्रम अघि बढ़ाएको छ। 1,40,00,000,000 रूपियाँ बराबरको कोष खड़ा गरी स्वरोजगार विकास कार्यक्रम शुरू गरिएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। धनगढ़ीबाट जगत साउदको रिपोर्ट।
कोरोना कहरले रन्थनिएको जनशक्तिका लागि स्वदेशमै रोजगारीको सिर्जना गर्ने उद्देश्य अनुरूप स्वरोजगार विकास कोष कार्यक्रम अघि बढ़ाइएको प्रदेश सरकारले जनाएको छ। विशेष गरी कोरोना कालमा रोजगारी गुमाएका र आय आर्जन जस्ता व्यवसाय गर्ने इच्छुक जनशक्तिलाई स्वरोजगार कार्यक्रमको प्राथमिकतामा राखिएको छ। उनीहरूका लागि बिना धितो बिउ पुँजी उपलब्ध गराउने सरकारी योजना छ। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा, स्वरोजगार कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले 1,40,00,000,000 बराबरको स्वरोजगार विकास कोष खडा गरेको छ। स्वरोजगार कार्यक्रम सिप सिकाउने कामदेखि रोजगारीका लागि भारत जानुपर्ने बाध्यतामा रहेका युवा शक्तिमाथि केन्द्रित गरिएको प्रदेश सरकारले जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा, प्रदेश सरकारले ल्याएको स्वरोजगार कार्यक्रमले युवा शक्तिलाई विदेश जानबाट रोक्न टेवा पुग्ने मात्र नभई महिलाहरूलाई पनि रोजगार बन्न सहयोग पुग्नेमा आम नागरिक समेत आशावादी देखिन्छन्।
यसले युवाहरूलाई विदेश जानेबाट रोक्नलाई केही टेवा मिल्छ र साथै महिलाहरू पनि केही रोजगार गर्न सक्छन्।
कार्यक्रम कार्यान्वयन गरेर सही समयमा कार्यक्रमलाई अगाडि बढाउने हो, ठाउँमा पुग्ने हो भने धेरै राम्रो होला भन्ने लाग्छ।
रोजगारीको सिर्जना गर्ने उद्देश्य रहेको स्वरोजगार विकास कोष कार्यक्रम लक्षित वर्ग समुदायको पहुँचसम्म पुग्ने गरी प्रभावकारी कार्यान्वयनको आवश्यकता देखिन्छ। जगत साउथ, रेडियो नेपाल, धनगढ़ी।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआरको काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ। जाजरकोटमा आयोजना स्थल रहेको कुल 417 मेगावाट क्षमताको जलाशयुक्त आयोजनाको डीपीआरको तयारीमा नै लामो समय लागेको गुनासो आएपछि मन्त्री पुनले यस्तो निर्देशन दिनुभएको हो। मन्त्री पुनले कर्णालीको मन्त्री पुनले कर्णाली प्रदेशको मुहार फेर्ने आयोजना भएकाले डीपीआरको काम तत्काल सकेर आयोजना पुनर्निर्माण थाल्नुपर्नेमा जोड़ दिनुभयो। परामर्शदाता कम्पनी एमडब्ल्यूएस कन्सल्टेन्टले 32 महिनाभित्र डीपीआर सक्ने गरी कम्पनीसँग सम्झौता गरेको 4 वर्ष बितिसकेको छ। छलफलमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य समेत रहनुभएका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीण राज अर्याल र नलगाड हाइड्रो पावर कम्पनीका अध्यक्ष मोहन राज पन्त र कार्यकारी अधिकृत राम गोपाल लगेजु सहभागी हुनुहुन्थ्यो। पाँचथर जिल्लामा एकै दिन 3,000 घरमा विद्युतीकरणको शुभारम्भ गरिएको छ। मिक्लाजुङ र कुमाएक गाउँपालिकाका 2,990 घरमा विस्तार भएको विद्युतको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङले हिजो शुभारम्भ गर्नुभयो। दुई गाउँपालिकाका 6 वडामा विद्युतीकरणको काम पूरा भएपछि एकै दिन शुभारम्भ सम्पन्न भएको हो। सबै स्थानमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युत सहकारी संस्थाको अगुवाईमा विद्युत विस्तार गरिएको हो। सबै घरमा विद्युतीकरणको कार्य पूरा गरी जिल्लालाई चालू आर्थिक वर्षभित्रै अँध्यारो मुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको मन्त्री नेमाङले बताउनुभयो। पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले 1,500 स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै त्यहाँका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। भारतसँग सीमा जोड़िएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ। नेपाली नागरिकलाई भारतीय निवृत्ति भरण बुझ्न समस्या भएपछि सो नाका 5 दिनका लागि खोल्न लागिएको हो। कोरोनाका कारण सीमा नाका बन्द भएपछि नेपालीले लामो समयदेखि निवृत्ति भरण बुझ्न नपाएकाले मंगिर 8 गतेदेखि 12 गतेसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो। हास्य व्यङ्ग्य साहित्यका शिखर व्यक्तित्व भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कारबाट यस वर्ष वरिष्ठ हास्य व्यङ्ग्यकार प्राध्यापक रामकुमार पाण्डे सम्मानित हुनु भएको छ। यसै गरी भैरव प्रतिभा पुरस्कारबाट वरिष्ठ हास्य कलाकार राजाराम पौडेल सम्मानित हुनु भएको छ। 2046 सालमा सार्वजनिक गुठीका रूपमा स्थापित भैरव पुरस्कार गुठीले दुई दुई वर्षमा प्रदान गर्दै आएको भैरव पुरस्कारको राशि 1,00,000 रूपियाँ र भैरव प्रतिभा पुरस्कारको राशि 50,000 रूपियाँ रहेको छ। भैरव स्मृति भवन जोरपाटीमा हिजो आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उहाँहरूलाई सम्मान गर्नुभयो। भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले पौडेलको र प्राध्यापक डाक्टर यादव ढुंगानाले पाण्डेको सृजनशील व्यक्तित्वका सम्बन्धमा प्रकाश पार्नु भएको थियो। पाल्पाको रैनादेवी छहराको सुन्दर ढुंगाबाट रूपन्देहीको सालझण्डीसम्मको मोटर बाटो कालो पत्रे हुने भएको छ। स्थानीय उत्पादनले बजार पाउने र आवत जावतमा समेत सजिलो हुने भन्दै स्थानीय खुशी भएका छन्। पाल्पाबाट विष्णु खनालको रिपोर्ट।
पाल्पाको रैनादेवी छहरा र रूपन्देही जोडिने मोटर बाटो चौडापारी कालोपत्रे हुने भएपछि पाल्पाको पश्चिम भेग नेपाने जुठापौवा सत्यवती बल्डेङगढ़ी लगायतका दुर्गम बस्तीका स्थानीयहरू खुशी भएका छन्। सड़क बनेर कालोपत्रे भएपछि आफ्ना उत्पादनले बजार पाउने बताउनुहुन्छ स्थानीय बमबहादुर रेश्मी।
गाउँमा उत्पादन भएका सब्जी तरकारीहरू बजार व्यवस्थापन गरेर बेच्न सकियोस्, ठाउँमा पुर्याउन सकियोस् भन्ने लागेको छ।
यो मोटर बाटो कालोपत्रे भएसँगै पाल्पा गुल्मी अर्घाची सम्मका जनतालाई छोटो दूरीमा रूपन्देही झर्न सकिनेछ। रूपन्देही झर्न सिद्धार्थ राजमार्ग टाढा पर्ने भएकाले यो सड़क आफूहरूलाई पाएक पर्ने बताउनुहुन्छ अर्का स्थानीय यम बहादुर खड्का।
सिद्धार्थ राजमार्ग टाढा पर्छ, बर्खामा कतिपय घटना भइरहेको, यो बाटो बीच भइसकेपछि हामीलाई धेरै सहज हुने।
संघीय सरकार र प्रदेश सरकारको समपूरक बजेटबाट 8,45,00,000 रूपियाँमा सम्झौता भई काम शुरू भएको हो। यो सड़क निर्माण समयमै सक्न आफूहरू लागि परेको बताउनुहुन्छ इन्जिनियर किशोर खनाल।
बाटो 8,45,00,000 रहेको छ र बेलैमा काम सम्पन्न गर्नको लागि र हामीले गुणस्तरीय काम गर्नको लागि पर्नेछौ।
यो सड़क अबको 8 महिनाभित्र कालोपत्रे हुने गरी निर्माण कार्यको थालनी भएको छ। रैनादेवी छहरा गाउँपालिकाले गौरवको आयोजना अन्तर्गत यस सड़कलाई लिएको छ। यस क्षेत्रलाई सुगम बनाउन यो सड़कको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुहुन्छ रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्की।
एउटा सुगम ठाउँको रूपमा पहिचान हुनेछ। वैकल्पिक राजमार्गको रूपमा पाल्पा गुल्मी र अर्का खाँची तिनै जिल्लाका यात्रुहरूलाई रूपन्देहीसम्म जानको लागि सहज हुनेछ।
ठूलो लगानीको आयोजनाहरूमा प्राय जसो ठेकदारको लापरवाहीले समयमा काम नसक्ने र गुणस्तरीय काममा समेत प्रश्न उठ्ने हुँदा सम्बन्धित निकायले निर्माण कम्पनीलाई खबरदारी गर्न जरूरी देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मन्जुरी नली यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मन्जुरीलाई मन्जुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मन्जुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसका संक्रमितको संख्यामा निरन्तर वृद्धि भइरहेको छ। विश्वभर गत 24 घण्टामा 5,69,340 संक्रमित थपिएका छन्। गत 24 घण्टामा थपिएका संक्रमित मध्ये सबैभन्दा बढ़ी अमेरिकाका 1,62,340 रहेका छन्। भारतमा गत 24 घण्टामा 45,295 संक्रमित थपिएका छन्। युरोपेली मुलुक मध्ये सबैभन्दा बढ़ी इटलीमा 34,767 संक्रमित थपिएका छन्। त्यसैगरी पोल्याण्ड, रसिया, बेलायत लगायत देशहरूमा पनि संक्रमितको संख्या बढ़िरहेको छ। विश्वभर हालसम्म 5,84,75,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 4,04,59,000 भन्दा बढ़ीमा संक्रमण निको भएको जनाइएको छ। कोरोना संक्रमणका कारण विश्वभर 13,85,000 बढ़ीले ज्यान गुमाएका छन्। कोरोना भाइरसको संख्या तीव्र रूपमा बढ़न थालेपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा कर्फ्यू आदेश जारी गरिएको छ। अमेरिकामा कोरोना भाइरसका कारण दैनिक रूपमा मृत्यु हुनेको संख्या 2,000 पुगेको छ भने दैनिक करिब 2,00,000 हाराहारीमा संक्रमितको संख्या थपिएको छ। जोन्स हपकिन्स युनिभर्सिटीले दिएको तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म 2,50,000 भन्दा बढ़ीले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। हालसम्म कोरोना भाइरस संक्रमितको संख्या र मृत्यु दरका आधारमा विश्वमा अमेरिका पहिलो स्थानमा रहेको छ। लेबननको राजधानी बेरूतको एक कारागारमा कैदीहरूले सामूहिक रूपमा कारागार फोडेर भाग्ने प्रयास गरेका छन्। लेबननको प्रहरीले जनाए अनुसार 70 जना कैदीहरू कारागारका सुरक्षाकर्मीहरूलाई आक्रमण गरी कारागारको ढोका फोडेर भागेका हुन्। भाग्ने क्रममा 5 जना कैदीको मृत्यु भएको छ भने 15 जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। अफगानिस्तानको काबुलस्थित आवासीय क्षेत्रमा भएको भीषण रकेट आक्रमणमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 30 जना भन्दा बढ़ी घाइते भएका छन्। पिकअप ट्रकबाट 2 दर्जन भन्दा बढ़ी रकेट आक्रमण भएको र घटनामा धेरै भवन र सवारी साधनमा क्षति पुगेको जनाइएको छ। अमेरिकाका विदेश मन्त्री माइक पम्पियो र तालिबान मध्यस्थकर्ताबीच शान्तिवार्ता तय भएको केही घण्टा अगाडि यो आक्रमण भएको हो। तालिबानले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मिशिगन राज्यमा नतिजा उल्टाउने प्रयास पनि विफल भएको छ। मिशिगनका आफ्नै पार्टीका विधायकहरूले समेत राष्ट्रपति ट्रम्पको दावीलाई बेवास्ता गरेपछि ट्रम्पको यो प्रयास असफल हुने निश्चित भएको हो। यसअघि जर्जिया राज्यमा पनि त्यहाँको निर्वाचन अधिकारीहरूले डेमोक्राट नेता बाइडेनको जीतको आधिकारिक घोषणा गरेका थिए। ट्रम्पले पेन्सिल्भेनिया, जर्जिया र मिशिगनमा नतिजा चित्त नबुझाई उल्टाउन खोजे पनि उहाँले कसैबाट साथ पाउनु भएको छैन। 270 इलेक्टोरल मत चाहिनेमा बाइडेनले 306 प्राप्त गरी विजय भइसके पनि ट्रम्पले अझै हार स्वीकार गर्नु भएको छैन। अब आर्थिक समाचार।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित भएको मुलुकको औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताउनु भएको छ। कैलालीको टीकापुरमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले औद्योगिक क्षेत्रको विकास र विस्तारमा सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो। उहाँले टीकापुरमा मैदा उद्योग र बर्दियाको राजापुरमा चिउरा उद्योग सञ्चालन गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो। लम्की, टीकापुर, नारायणपुर, खकरौलासँगै हुलाकी सड़क जोड़िएकोले त्यस क्षेत्रमा उद्योग व्यापार फस्टाउने अवस्था सृजना भएको पनि मन्त्री भट्टले उल्लेख गर्नुभयो। कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावलले टीकापुरमा औद्योगिक क्षेत्र सञ्चालनका लागि आग्रह गर्नुभएको थियो। सरकारले अवैध रूपले सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि देशभरका जिल्ला प्रशासन कार्यालयहरूले आफ्नो जिल्लामा क्रसर उद्योगको अवस्थाको अध्ययन शुरू गरेका छन्। जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनको अवस्थाको अनुसन्धान शुरू गरेको जनाएको छ। कार्यालयले गत कार्तिक 26 गते 3 दिनको समयावधि दिएर क्रसर उद्योगहरूलाई कागजात बुझाउन निर्देशन दिएको थियो। सुर्खेतमा 13 वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग दर्ता भएको र त्यसमध्ये 10 वटाले मात्र प्रशासन समक्ष कागजात बुझाएको जनाइएको छ। कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले कागजात बुझाएका सबै क्रसर बालुवा प्रशोधन उद्योगको अध्ययन भइरहेको जानकारी दिनुभयो। संघीय सरकारको गत कार्तिक 25 गतेको मन्त्री परिषदको बैठकले 77 जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको थियो। प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठित समितिले कर्णालीका 25 क्रसर उद्योग अवैधानिक रहेको निष्कर्ष निकालेको छ। पर्वत जिल्लामा यस वर्ष 1.5 दर्जन भन्दा बढी सड़क कालोपत्रे हुने चरणमा पुगेका छन्। जिल्लाका सबै बस्तीमा सड़क सुविधा पुगेको पर्वतमा यस वर्ष 17 मुख्य सड़क कालोपत्र गरी सम्पन्न हुने क्रममा रहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ। यस वर्ष जिल्लामा सबै सड़क गरी कुल 150 किलोमिटर भन्दा बढी सड़क कालोपत्रे हुने भएको हो। पछिल्लो समय संघ प्रदेश र स्थानीय तहको लगानीमा यस वर्ष 17 सड़कमा कालोपत्र बिछ्याउने काम शुरू भएको हो। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग अन्तर्गतको शालिग्राम रानीपानी सड़क कालोपत्रका लागि प्रक्रिया अघि बढेको पर्वत स्थित हाम्रा समाचारदाता रोशन तिवारीले जनाएका छन्।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
छैठौं धारा नेपालगंज म्याराथनको उपाधि विभागीय टोली एपीएफका गोपीचन्द्र पार्कीले हात पारेका छन्। क्रिएटिभ ह्याण्डसको आयोजनामा शनिबार बाँकेको नेपालगंजमा सम्पन्न प्रतियोगितामा उनले निर्धारित 42.195 किलोमिटर दूरी 2:18:59 पार गरेका हुन्। प्रथम स्थान हासिल गरेसँगै उनले 75,000 रूपियाँ हात पारे। 13 दक्षिण एसियाली खेलकुद शाखका 5,000 मिटर दौड़का स्वर्ण विजेता पार्की यो उपाधिसँगै अर्को वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनौट भएका हाम्रा नेपालगंज संवाददाता नवीन गिरीले जनाएका छन्। यस्तै दोस्रो भएका त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले 2:20:49 दूरी पूरा गरे। आर्मीकै खगेन्द्र भाटले 2:27:28 निर्धारित दूरी पूरा गर्दै तेस्रो स्थान प्राप्त गरे। गत वर्षको विजेता आर्मीकै नवराज साउदले 2:31:21 निर्धारित दूरी पूरा गर्दै चौथो स्थान प्राप्त गरे। आर्मीकै ज्ञान प्रसाद भट्टराईले 2:46:41 दूरी पूरा गर्दै पाँचौं स्थान हात पारे। सुदूरपश्चिम प्रदेशका मुकेश बहादुर पालले 2:47:55 निर्धारित दूरी पूरा गर्दै छैठौं स्थान हासिल गर्न सफल भए। दोस्रो भएका बस्नेतले 30,000 तथा तेस्रो भएका खगेन्द्र भाटले 20,000 रूपियाँ प्राप्त गरे। चौथो भएका साउदले 10, पाँचौं भएका भट्टराईले 8, छैठौंले 7, सातौंले 6 र आठौं हुनेले 5,000 रूपियाँ प्राप्त गरे। महिला हाफ म्याराथनको उपाधि भने विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले हात पारेकी छन्। पुष्पाले उपाधिसँगै 30,000 रूपियाँ प्राप्त गरिन्। दोस्रो स्थान जुम्लाकी मन्जु राउतले प्राप्त गर्दै 15,000 रूपियाँ जितिन्। दाङकी शर्मिला घरतीले तेस्रो स्थान हासिल गर्दै 10,000 रूपियाँ प्राप्त गरिन्। चौथो स्थान सुदूरपश्चिमाञ्चलकी शकुन्तला गुन्ना लुम्बिनीकी अनिसा चौधरी पाँचौं तथा कल्पना चौधरी छैठौं भए। चौथोलाई 7, पाँचौंलाई 6 र छैठौंलाई 5,000 रूपियाँ प्रदान गरिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा दोस्रो भेटरान कप फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक कोसेली एण्ड हुलास फुटबल क्लबले शनिबार पत्रकार सम्मेलन गरी बाराको सिमरामा हुने दोस्रो भेटरान कप फुटबल प्रतियोगिताको बारेमा जानकारी दिएको हो। भेटरान कप यही मंगिर 13 गतेदेखि शुरू हुने हाम्रा बारा संवाददाता रंजन यादवले जनाएका छन्।
राजेन्द्र विक्रम शाही खेल समाचारका साथमा अब मौसम। आज देशका पहाड़ी भागमा आंशिक बदली हुने र बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 21.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:31 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशभर 2,18,639 जनामा कोरोना संक्रमण पुष्टि भए पनि 24,009 जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। केही मतभेद र समस्या भए पनि पार्टीमा विभाजनको अवस्था नआउने सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमद्वारा स्पष्ट। पाँच थर जिल्लामा एकै दिन 3,000 घरमा विद्युतीकरणको शुभारम्भ। कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको सप्तरीको कञ्चनरूप नगरपालिकाका सामुदायिक संस्थागत विद्यालय आजदेखि सञ्चालन हुँदै र कोरोना संक्रमितको संख्या बढ़दै गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा कर्फ्यू आदेश जारी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।